اعوذ باللہ من الشیطان اللین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الصلاۃ والسلام علی الرسول الثقلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین، ابو القاسم محمد، والا اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین، بسم اللہ الرحمن الرحیم، اللہم ارزقنی شفاۃ الحسین علیہ السلام یوم الورود، صلوات پڑھے محمد عزادارن امام، خیسر باغ بامبے کی تیسری مجلس ہے، تھرڈ مجلس، امپورٹنس آف محرم اینڈ آور ریسپانسبلٹیز، ہماری ذمہ داری محرم میں کیا، کس طرح ہم محرم میں مولا حسین کے اس پیغام کو پروپوگیٹ کریں، ان دعا کے کلمات سے میں پہلی مجلس سے آپ کی خدمت میں معروضے کر رہا ہوں، اللہم ارزقنی شفاۃ الحسین۔ دوستو، یہ وہ دعا کہ جو اللہ اگر ایکسیپٹ کر لے، اللہ اگر یہ دعا ہماری قبول ہو جائے تو دنیا اور آخرت ہماری ہے، یہاں بھی فائدہ ہے اینڈ ہیئر آفٹر بھی فائدہ ہے، اس لیے کہ یہی وہ ایک دعا ہے جس کا اندازہ ہم یہاں نہیں لگا سک رہے، لیکن یہ اتنی امپورٹنٹ دعا ہے کہ زیارت عاشورہ کا اختتام، زیارت عاشورہ کا اینڈ سجدے میں یہی ہو رہا، کہ وہاں جا کے کہا گیا کہ یہ دعا کرو کہ زیارت بھی قبول ہو اور ہم کو شفاعت حسین بھی ملے۔ لیکن کل جب بات ختم ہوئی تھی، میں وہیں سے شروع کر رہا کہ سب سے بڑی چیز ہم دعا کرتے رہیں، لیکن اگر خدا نہ خواستہ ہماری دعا ایکسیپٹ نہ ہوگی تو کیا ہوگا؟ کبھی یہ سوچا؟ یہ گرانٹیڈ مت لو اسلام میں، اسلام میں کوئی چیز گرانٹیڈ نہیں ہے کہ میں کروں یہ ہو جائے گا، نہیں ہوگا۔ اگر اسی کنڈیشن پہ ہوگا کہ اگر میں مولا حسین کی اطاعت کروں گا، ان کا اوبیڈینٹ رہوں گا، ان کی بات سنوں گا، ان کے لیے کوئی کام کروں گا، ان کے لیے کوئی چیزوں کو چھوڑوں گا، اگر میں یہ سوچ کے زندگی گزار رہا کہ میرا باپ شیعہ تھا میں بھی شیعہ ہوں، میرے دادا شیعہ تھے تو میں بھی حسینی ہوں، میرے بولنے سے حسینی نہیں ہوتا، تمہارا عمل بتاتا، تمہارا کردار بتاتا، تمہارا کیریکٹر بتاتا، تمہاری سینگز بتاتی، تمہاری لائف کا سٹائل بتاتا کہ تم حسینی ہو یا حسینی نہ ہو۔ کل جیسے میں نے کہا کہ وہ عمل کبھی نہیں کرنا جو یزید کو پسند تھا۔ اگر یزید کو جو جو چیزیں، میں اس کی ڈیٹیل میں نہیں جا سکتا، 40-45 منٹ کی مجلس ہے، کل مجھے احساس ہے کہ کل آپ لوگوں کی ٹرین کا پرابلم ہوا، آج میں انشاءاللہ 12:15 پہ مجلس ختم کر دوں گا، آئی نو 12:30 پہ لاسٹ ٹرین ہے، آئی ڈونٹ وانٹ یو ٹو گیٹ اینی پرابلم، تو انشاءاللہ کوشش کروں گا کہ 12:15 مجلس ختم ہو جائے، کہ آپ کے پاس 15 منٹ رہیں کہ آپ اسٹیشن پراپرلی پہنچ سکیں۔ صلوات پڑھ لیں محمد و آل محمد۔ اللہم ارزقنی شفاۃ الحسین۔ دوستو، یہ تمہاری دعا اتنا پڑھو، اتنا پڑھو، 24 گھنٹے اس کو ریپیٹ کرتے جاؤ، 24 گھنٹے یاد کر لو، ایک لائن کی دعا ہے، اللہم ارزقنی شفاۃ الحسین، یاد کرو تو تمہارے دل میں، تمہارے دماغ میں، تمہاری زبان پر یہ احساس ہوگا کہ مجھے امام سے کچھ لینے کا ہے، اور اگر تم امام حسین سے اگر نہیں ملے گا تو پھر کہیں نہیں ملے گا۔ کوشش یہ کرو کہ میں مولا حسین کے لیے ایسا کام کروں، دعا یہ کرو پڑھ کے کہ مولا گیو می چانس ٹو سرو دا کمیونٹی، گیو می چانس ٹو سرو اسلام، مولا گیو می چانس ٹو فالو دا پاتھ آف یو، آپ کا پاتھ کو میں فالو کروں، آپ کے راستے کو میں فالو کروں، اس طرح دعا مانگو۔ میں یوتھ کو بول رہا، کیوں کہ تم ایک جنریشن ہو، تم ہمارا فیوچر ہو، تم اگر آج یہ ایج میں اگر تم نے مولا حسین کی اطاعت کر لی تو دنیا اور آخرت تمہاری ہوگی، پھر سارے دنیا کے ایشوز ختم ہوں گے، لیکن اس کے لیے آپ کو وہ باتوں پہ عمل کرنا ہے کہ جو باتیں پرابلم کر رہی۔ مثال کے طور پہ ابھی مجھے کئی جگہ سے پریشر آیا جب امام بارگاہ میں آیا، کئی فیملیز پرابلم میں، इससे पहले भी मैंने शायद 2-3 साल पहले बोला था यहाँ कि यार मुहर्रम शुरू हो गया, इमाम हुसैन की सीरत पे अमल करना है, तुम किसी पे जुल्म कर सकते हैं? हुसैन ने जुल्म के खिलाफ आवाज़ बुलंद की थी। यजीद जालिम था, यजीद ने जुल्म किया था, हुसैन ने जुल्म के खिलाफ आवाज़ बुलंद की। और हुसैन का चाहने वाला, हुसैन का मानने वाला, हुसैन की आज़ादारी करने वाला, कई फैमिलीज का प्रॉब्लम, सुबह से मुसलसल मैसेजेस कि शौहर अपनी वाइफ को के ऊपर हाथ उठाता है। हाउ तुम हुसैनी हो, देन हाउ कैन यू कम टू मजलिस, तुम मजलिस में बैठ कैसे सकते हैं अगर तुम ये जुल्म कर रहे हैं? फिर ये कैसा होगा? अच्छा, उनकी मदर इन लॉ भी उनका सपोर्ट कर रही, दिस इज रॉन्ग। ये शियत नहीं है, मौला हुसैन को हमारी जरूरत नहीं है, हमको हुसैन की जरूरत है। यू अंडरस्टैंड व्हाट आई सेड? कितनी अफसोस की बात है, दूसरी कम्युनिटीज के सामने शियत का मैसेज क्या जा रहा, क्या मैसेज जा रहा हुसैन का? तुम नमाज पढ़ रहे, तुम आजादारी कर रहे, इतनी मजलिसें कर रहे, उसे सीख रहे क्या मजलूम पे हाथ उठाना, और वो भी अय्याम अज़ाम है? जालिम यजीद का वो हरकत मत करो जो यजीद ने की थी, वो काम करो जो हुसैन करते हैं, हुसैन चाहते हैं। मर्द मर्द बन के रहो, औरत पे हाथ नहीं उठाते, एक मजलूम पे जुल्म नहीं करते। एक चीज जिंदगी में हमेशा याद रखो, मैं युद्ध को बोल रहा कि जालिम कभी सरवाइव नहीं कर सकता, जालिम कभी जिंदगी नहीं गुजार सकता। जालिम की जिंदगी महदूद होती, मजलूम की हमेशा होती। जालिम हमेशा खत्म हो, इवन जुल्म के साथ तुम हुकूमत नहीं कर सकते। अल्लाह उन जालिम हुक्मरानों को मौका नहीं देता, मोहलत नहीं देता। जुल्म के साथ तुम हुकूमत नहीं कर सकते, और तुम हाकिम हो, घर के तुम हाकिम हो, हेड ऑफ द फैमिली हो, एंड यू आर डूइंग दिस, वेरी सैड। माफी मांगो अय्याम अज़ा में, अगर वो मजलूम तुमको माफ नहीं करे, मजलूम तुमको माफ नहीं करे ना, तो हुसैन भी कभी माफ नहीं करेगा। और याद रखो, अगर हुसैन माफ नहीं करेगा ना, तो तुम्हारी दुनिया और आखिरत तबाह हो जाएगी, खत्म हो जाओगे, लिटरली तुम रेज हो जाओगे, रेज हो जाओगे, कोई पूछने वाला नहीं होगा। ये करबला का पैगाम नहीं है, ये मौला हुसैन का मैसेज नहीं है कि तुम इस तरह की हरकत करो, इस तरह की हरकत करो। बस ज़्यादा मैं नहीं बोलना चाहता इस पर, जो मैसेज मुझे देना था मैंने मैसेज दिया। कल जहाँ बात छोड़ी थी वहाँ से लेके चल रहा, कल मैंने बोला था कि नजफ अशरफ में मौला के रोज़े में अल्लाह हमको ज़्यारत नसीब करे मौला की, मौला की ज़्यारत के लिए एक बावाज़े बुलंद सलवात पढ़ो, अल्लाहुम्मा सल्ली अला मुहम्मद। अगर तुम काम करोगे इमाम अली के लिए, मौला हुसैन के लिए, देखो तुमको स्टेटस क्या मिलता है, स्टेटस क्या मिलता है, जगह क्या मिलती है। ये सबको नहीं मिलता चांस, सिर्फ उसी को मिलता जो काम करता है इमाम के लिए, दीन के लिए काम करना। मैं इसकी डिटेल में क्या जाऊँ, यू नो वेरी वेल कि क्या क्या काम करना है, क्या क्या चीज़ों को छोड़ना है। मैंने अभी एक बात तो कह दी, नजफ अशरफ में कल जब बात छोड़ी थी वहाँ लेके जा रहा, दो मीनार, एक गोल्डन टॉम है जहाँ मौला का रोज़ा है, एक राइट साइड के मीनार है, एक लेफ्ट साइड के मीनार, सिर्फ दो मीनार है मौला के रोज़े में। और जो राइट साइड के मीनार है, पहली मीनार, उसके नीचे वहाँ से इमाम अली की जरी 8 या 10 कदम के ऊपर है, इन्हें 10 स्टेप्स यहाँ से लेके यहाँ तक बस, यहाँ पे मौला है। और इमाम अली जो है, इमाम अली की जो खबर मुबारक है नजफ अशरफ, मौला बीच में, बीच में मौला है। राइट साइड के ऊपर नबी आदम है, लेफ्ट साइड के ऊपर जनाब नूह, दो नबी के बीच में वारिस रसूल आराम कर रहे हैं। इमाम अली बीच में है, राइट साइड पर नबी आदम है, हम पहला नबी, और लेफ्ट साइड के ऊपर जनाब नूह, दो नबी है, बीच में इमाम अली। ये इमाम अली की जरी से 10 कदम के ऊपर फर्स्ट मीनारा है, जिसके नीचे अल्लामा हिल्ली। हिल्ली, एवरीबडी नोस के जनाब हिल्ली का क्या मकाम है, मौका मिला तो इस अशरे में उनके बारे में बताऊँगा। अल्लामा हिल्ली भी वो पर्सनैलिटी है, कि जिन्होंने ज़माने के इमाम से मुलाकातें की, एक मुलाकात नहीं कई मुलाकात की। एक मुलाकात में तो अल्लामा हिली का हाथ और इमाम ज़माना का हाथ ऐसा था, कितनी बड़ी बात है नहीं। और मुझे आज हिली पे बोलना नहीं, सिर्फ एक चीज़ बता देता हिली के बारे में। ये हिल्ला शहर के हैं, हिल्ला सिटी है इराक़ की। अगर आप नजफ अशरफ से काजमैन जाएँ, अल्लाह काजमैन की ज्यारत नसीब करे हमको, वहाँ दो दो इमाम मौजूद हैं। बिटवीन नजफ अशरफ एंड काजमैन ये सिटी बीच में हिल्ला, हिल्ला सिटी में अल्लामा हिली के ख़ानदान में, उनकी फैमिली में एक वक्त में 15 मुश्तहद थे, 15। कितनी बड़ी बात है ना, एक ही वक्त में 15 मुश्तहद रहते थे। हमेशा याद रखो मर्जियत की इज्जत करना। आज जो शियत बची हुई है वो मर्जियत की वजह से बची हुई है। ऑलवेज रेस्पेक्ट योर मर्जा, ऑलवेज रेस्पेक्ट योर मर्जा। रहबर मौजम सैयद अली खामेनाई साहब हो या आगा हुसैन शिस्तानी, जिसकी तुम तकलीद में है उसको फॉलो करो। बहरहाल मुझे मर्जियत पे बोलना नहीं है, मैं बता रहा खाली। तो एक वक्त में 15 मुश्तहदीन अल्लामा हिली के ख़ानदान में थे। मैं खाली इंट्रोडक्शन दे रहा आपको, डिटेल में नहीं जा रहा। अल्लामा हिली जो मुश्तहद बने वो 12 या 13 साल में बालिग होने से पहले मुश्तहद हो गए थे। इनके वालिद मुश्तहद थे, इनके मामू मुश्तहद थे, इनके भाई मुश्तहद थे, इनकी माँ मुश्तहदा थी, इनकी बहनें मुश्तहदा थी, इनकी खालाएँ मुश्तहदा थी। इन्हें 15 मुश्तहद एक वक्त में एक फैमिली में थे, तो कितनी बाबरकत फैमिली होगी वो जो इतने मुश्तहद एक जगह हो। औरत की तकलीद नहीं होती, लेकिन औरत इल्म को तो हासिल कर सकती है, उतना इल्म हासिल करने में कोई प्रॉब्लम नहीं है, लेकिन आप औरत की तकलीद नहीं कर सकते। लेकिन अफसोस कि आज हर घर में औरत की तकलीद है, नहीं है बॉम्बे में नहीं होगी, लेकिन है तो हर घर में एक की तकलीद होती है जो औरत की होती है। बारह ये फर्स्ट मीनारा। सेकंड मीनारे के नीचे एक ऐसी पर्सनालिटी है कि कल जहाँ मैंने बात छोड़ी थी, वो उस शख्सियत का नाम है मुकद्दस अर्दबेली। इनका नाम है एक्चुअली अहमद अर्दबेली, लेकिन ये इतने पायस इंसान थे कि इनका नाम ही मुकद्दस पड़ गया। ये इतने पायस, इतने पायस, आप सिर्फ इससे अंदाज़ा लगाइए कि इनसे कई इम्तिहान लिए गए। गौर से सुनना, इनसे कई, इन्होंने काम किया जिसकी वजह से इमाम अली ने इनको इतने करीब बुला के दफन करवाया। आप सोचो ये मौला अली के ज़माने के लिए, ये 1000 सेंचुरी के, इन्हें आज से 400 साल पुराने हैं बस, 1000 साल अली की शहादत के 1000 साल के बाद वो दफन हुए वहाँ पे। तो आप सोचो इमाम अली ने 1000 साल तक उस जगह को रोका था मुकद्दस के लिए, कितनी बड़ी अजीब बात है ना। और एक चीज़ याद रखो, जब तक इमाम की मर्जी नहीं होती कोई रह भी नहीं सकता। अगर कोई इधर उधर दफन हो भी जाए तो रहता नहीं है। मैं आपको एक बात बोलूं रोक के, रह जाए दफन होना शर्त नहीं है, रहना शर्त है। दफन तो कोई भी हो सकता, जालिम अपनी हुकूमत के ज़ोर पे दफन हो सकता है, पैसा उसके पास है वो दफन हो जाए। मौला किसी जालिम को अपने पास नहीं रखते, समझे बात। दफन जैसी होते मलाइका नखाल निकाल के फेंक देते, उनको रखते नहीं। अगर इतनी हिम्मत है खोल के देख लो, नहीं देख लो खोल के पता चलेगा अंकल है नहीं है मालूम होगा। मैं अपने अल्फाज का जिम्मेदार हूँ, मैं नाम किसी का नहीं ले रहा, आपके जहनों का जिम्मेदार नहीं हूँ मैं। आप जिसको चाहे सोचे कौन अंकल है और कौन रो रहे, नहीं ऐसे अंकल आप, आपको मालूम है अभी 8-10 साल पहले जब सीरिया में प्रॉब्लम हुआ तो हुजर इब्ने अदी जो मौला का ज़बरदस्त चाहने वाला था सीरिया में, जिसको ज़िंदा दफन कर दिया गया था, ظالمین نے ان کی لحد کو کھولا اور واٹس اپ کے اوپر کافی پکچرز بھی آئے تھے ان کے, حجر ابن علی کے. اب وہ کیا تھا نہیں معلوم, پبلک میں تو پکچرز آئے اور ظالمین نے ان کے مزار کو توڑا. شہزادی زینب سلام اللہ علیہ کے ذریعے سے 50 یا 55 کلومیٹر پہ ان کا روزہ ہے. اللہ بیوی کی زیارت نصیب کرے ہم کو, اور اللہ سیدانیوں کے روزوں کی حفاظت کرے. تو ان کی میت کو نکالا. 1400 سال کے بعد بھی دشمن کو معلوم تھا کہ علی والا ہوگا, صحیح علی والا ہوگا تو زمین اس کی باڈی کو ہاتھ نہیں لگائے گی. دشمن کو بھی یقین تھا کہ 1400 سال کے بعد بھی باڈی رہے گی. کیوں, یہ علی والا ہے. تو ہم یہی تو کہتے, ذرا کھول کے تو دیکھو پتا چلے. ہم گارنٹی سے بولتے نہیں ہیں, انکل کہیں اور ہیں یا نہیں ہیں. آپ سمجھ رہے میری بات. تو مقدس 1000 سال کے بعد مولا علی کے پیدا دفن ہوئے, 1000 ایئرس کے بعد, 1000 ایئرس, اور وہاں پہ دفن ہے. کیوں دفن ہے, مولا نے کیوں ان کو جگہ دی؟ اس شخص نے 1000 سنچری میں شیعت کے لیے اور امام حسین کے لیے وہ کام کیا, اتنا پروپوگیٹ کیا شیعہزم کو کہ عراق میں اس وقت شیعت اس طرح گراف نیچے آ رہا تھا. بنی عباس کی حکومت نام نہیں لے سکتے, عزاداری نہیں کر سکتے, کام نہیں کر سکتے شیعت کے لیے. مولا کے نام کو مٹایا جا رہا تھا. تو اس شخص نے وہ کام کیا. اور سب سے بڑی بات اس شخص میں یہ تھی, دو یا تین عجیب کوالٹیز تھی کہ یہ شخص اپنے لیے کام نہیں کر رہا تھا, امام کے لیے کام کر رہا تھا. اس کے پاس میں نہیں تھا, میں نہیں تھا. ان کے ذہن میں امام علی سے پوچھا گیا تھا کہ یہ جنت کا, زمین سے لے کے جنت کا راستہ کتنا بڑا ہے, انسان جنت میں جاتا کیسے. مولا نے کہا تھا کہ پہلا قدم میں پہ رکھو, دوسرا قدم اٹھاؤ جنت میں پہنچ جاؤ گے. میں ختم ہوگی تو تم کو ہر چیز ملے گی. آج ہماری کمیونٹی میں سب سے بڑا پرابلم یہ کہ میں آج میں پہ نہیں بولوں گا, کل بولوں گا میں پہ, ورنہ یہ واقعہ بھی رہ جائے گا. تو مقدس کا خالی کیریکٹر دیکھو کہ کردار کیا تھا, کتنا پائس انسان, کتنا متقی انسان کہ مقدس ہی نام پڑ گیا. ان کی زندگی کا ایک چھوٹا واقعہ اور ایک امام زمانہ کا واقعہ, اسی میں مجلس ختم. یہ اتنا پائس تھا کہ دنیا کی محبت ہی نہیں تھی, اور اللہ نے ان سے عجیب امتحان لیا, عجیب امتحان. اگر آج ہم سے یہ امتحان لے لے تو ہم تو ملینر اور بلینر بن جائیں. پھر بول رہا ہوں, بلینر بن جائیں. مشہور ان کا امتحان کہ پرانا نجف کا گھر, چھوٹا سا گھر, گھر کے بیک یارڈ میں پیچھے حصے میں کنواں تھا ان کے پاس. اس زمانے میں نل ٹیپ سسٹم نہیں تھا. شب نماز کے لیے, نماز شب کے لیے اٹھے مقدس اور ان کی وائف. عراق کی سردی, زبردست عراق کی سردی, 4 بجے اٹھے نماز کے لیے. وضو کریں کیسا, جا کے کنویں میں سے پانی نکال رہے ہیں. میاں بیوی دونوں کنویں کے پاس گئے. کنواں سمجھتے ہو نا, ویل جس کو بولتے ہیں, ڈالا, ڈول ڈالا اس کے اندر. تو ان کو احساس ہوا کہ ان کی جو بکٹ ہے وہ وزن ہو گئی. تو انہوں نے یہ بھی سمجھے کہ پانی آ گیا. میاں بیوی دونوں بیٹھے, کوئی بندہ نہیں ہے دیکھنے والا. کھینچا تو پتہ چلا اوپر جب بکٹ آئی تو پانی نہیں آیا بلکہ ڈائمنڈس آئے. ڈائمنڈس, میں کوئی سٹوری نہیں سنا رہا, ڈائمنڈس بھرے ہوئے آئے. مقدس نے اپنی وائف کو دیکھا, وائف نے ان کو دیکھا, ان کی عورت نے کچھ نہیں کہا, رکھ لو. عورت نے یہ نہیں کہا کہ رکھ لو, بلکہ پوری بکٹ پھر کنویں میں ڈال دیا, پھر ڈول ڈالا. اب جو پرلز نکلے, موتی, سچے موتی. انہوں نے بیوی کو دیکھا, بیوی نے ان کو دیکھا. ان کی بیوی نے یہ نہیں کہا یار میرے پاس ایک ڈائمنڈ نہیں ہے, پرلز نہیں ہے, پورے رکھ لو. کچھ نہیں کہا, انہوں نے بھی ڈال دیا. تیسری مرتبہ سونا نکلا. میں کوئی سٹوری, فیری ٹیل سٹوری نہیں سنا رہا. ان کی زندگی کا مشہور واقعہ جو اللہ نے ان سے امتحان لیا تھا. امام علی نے اپنے پہلو میں یوں ہی نہیں بلایا, امتحان کے بعد بلایا. سمجھ میں آئی بات؟ اگر تم کسی پہ ظلم کرو گے تو امام تم کو بلائے گا. سونا, گولڈ نکلا, گولڈ, ریئل گولڈ. یہ کوئی ملینر نہیں تھے. ان کی بیوی کو میں سلام کرتا, اس لیے کہ بعض وقت عورتوں کا فورس ہوتا, عورت کا, جس کی وجہ سے مرد کو پرابلم ہوتا. یا نہیں, بمبے کی عورتیں نہیں کرتی, پھر بھی بول رہا میں. तो बीवी का इतना जबरदस्त कि वाइफ ने ये नहीं कहा रख लो यार परेशानी है, और ये जब तीसरी मर्तबा वही निकला तो मुकद्दस और इनकी बीवी ने हाथों को उठाया, उठा के कहा परवरदिगार तू कब तक इम्तिहान लेगा, मुझे दुनिया नहीं चाहिए, पानी चाहिए, वजू करके तेरी इबादत करूं। मौला ने खरीब इसलिए नहीं बोला, तो पहली चीज इससे मैसेज क्या मिला, मैसेज ये मिला कि तुम डेडिकेट हो जाओ टुवर्ड्स इमाम, फिर तुमको वरी करने की जरूरत नहीं है, इमाम तुम्हारी हिफाजत करेगा, इमाम तुम्हारी मदद करेगा, इमाम के साथ हो जाओगे। हमारा मिशन ये होना चाहिए, अल्लाहुम्मा अरज़ुक़नी, ये है कि तुम ये वादा करो मौला हुसैन से कि अगर वादा करोगे तो हुसैन तुमको दुनिया भी देगा आखिरत भी देगा, ये नहीं कि तुम्हारी दुनिया ख़त्म हो जाएगी। ये मुकद्दस का एक मशहूर वाक़या नजफ़ अशरफ का, आपको मालूम इनके लिए क्या होता था उस ज़माने में, मौला का रोज़ा 9 बजे बंद हो जाता था, और छोटा सा मौला का रोज़ा था, आज जितना शानदार रोज़ा है उतना शानदार नहीं था, छोटा सा रोज़ा था, लोग सहन में बैठ के इबादत करते थे। इनके शागिर्द अब्दुल्ला इब्ने अली ये सहन में बैठ के इबादत कर, गौर से सुनना अजीब वाक़या, अब्दुल्ला इब्ने अली सहन में बैठ के अमाल कर रहे थे, आधी रात हो गई, देखा कि एक शख्स हरम में दाखिल हुआ, उस ज़माने में इतना रश भी नहीं होता था, देखा कि एक शख्स हरम में दाखिल हुआ और सीधे मौला की जरी की तरफ जा रहा, वो दरवाजे की तरफ, जबकि दरवाज़ा बंद है, तो अब्दुल्ला समझा कि कोई नया आदमी है, नया जाहिर है, इसको मालूम नहीं कि रोज़ा बंद है, इबादत करना है तो सहन में आके इबादत कर। लेकिन अब्दुल्ला ने देखा, उठा वो कि मैं इसको रोकूं, अब्दुल्ला ने देखा कि जैसी ये शख्स हरम का बंद दरवाजे के पास पहुँचा तो खुद ब खुद दरवाज़ा खुल गया और ये अंदर दाखिल हो गए। उस वक्त इन्होंने देखा तो मेरे उस्ताद मुकद्दस अर्दबेली, दरवाज़ा बंद होने के बाद जिसके लिए दरवाज़ा खोला अली ने, उसका नाम मुकद्दस है। क्या सुन रहे हैं, मजाक है, जिंदगी में, जिंदगी में हरम का दरवाज़ा बंद है, अंधेरा है, लेकिन मुकद्दस रात में आता था तो उनके लिए दरवाज़ा अली इमाम अली खुलवा देते थे, खुलता था ये अंदर जाते और जाके डायरेक्ट मौला अली से बात करते थे, देखो क्या स्टेटस है, क्यों, वो भी हम जैसे इंसान थे, कोई आसमान से उतर के नहीं आए थे, हम जैसे इंसान थे, लेकिन सिंसियर थे, ऑनेस्ट थे, उनका एक ही मिशन था जहन में, यूथ को बोल रहा तुमको मोटिवेशन के लिए मैं ये वाकया पढ़ रहा, जैसे तुम्हारा मोटिवेशन होना, तुम्हारे दिल में ये ख्वाहिश होना, खैसरबाग के इस अशे के बाद तुम्हारे दिल में एक विश होना कि मैं भी इमाम के लिए काम करूँ, फिर देखो बॉम्बे में तुम्हारा क्या हशर होगा, वेयर यू विल गो, सारी दुनिया तुम्हारे खदमों में रहेगी अगर तुमने हुसैन के लिए काम किया। यू अंडरस्टैंड व्हाट आई सेड, ये अब्दुल्लाह इब्न अली कहता है कि मैं हैरत में पड़ गया कि अली ने रोजे का दरवाजा खोल दिया, ये अच्छा थोड़ा सा दरवाजा खुला हुआ था, ये अब्दुल्ला जाके, ये अब्दुल्ला की हिम्मत ने भी कि अंदर चले जाए, हिम्मत नजफ है अशरफ है, ये रुक गया, ये कहता है कि थोड़ी देर के बाद मुकद्दस की आवाज मेरे कानों में आने लगी कि जैसे वो किसी से बात कर रहे, उनके साथ एक और आवाज़ किसी की आ रही थी, वो आवाज़ को मैं नहीं पहचाना कि मुकद्दस अंदर किसी से बात कर रहे जोर से, ये बाहर खड़ा हुआ था, थोड़ी देर के बाद कहता है कि दरवाज़ा खुला और मुकद्दस बाहर आए, जब मेरी तरफ देखो, जब बाहर आए तो चेहरे पे पसीना, बेइंतहा चेहरे पे पसीना और परेशान, नॉर्मल नहीं, बहुत ही परेशान और पसीना, वहाँ से निकले रोज़े से और कूफे की तरफ जाने लगे। उस ज़माने में नजफ अशरफ और कूफे के दरमियान जंगल था, आज तो पूरा रास्ता है, जंगल था, 10 या 12 किलोमीटर है नजफ अशरफ से कूफा, नजफ अशरफ से निकल के वे कूफे की तरफ परेशान हाल तेज़ तेज जाने लगे, रात के वक्त अकेला, अब्दुल्ला इब्न अली पीछे पीछे चलने लगे, चलते 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 ये कूफे में पहुँचे, कूफे में मस्जिद कूफा पहुँचे, मस्जिद कूफा आज बहुत शानदार मस्जिद है, लेकिन उस ज़माने में ये मस्जिद बहुत छोटी थी, ये वही मस्जिद है कि जो इमाम अली के घर के बाजू है कूफे में, जो ज़ायरीन जाते हैं उनको पता है, मौला के घर के बिल्कुल बाजू है, और ये वही मस्जिद है कि जहाँ पर 19 रमज़ान 40 हिजरी को मौला को शहीद किया गया था, ज़रबत लगी थी। इन्होंने देखा عبداللہ ابن علی کہتا ہے کہ میں نے دیکھا کہ مقدس چلتے ہوئے اس محراب کے پاس گئے، آج بھی وہ محراب موجود ہے، محراب کے پاس گئے جہاں مولا کو ضربت لگی تھی، اور جا کے وہاں پہ ایسا دو زانو بیٹھ گئے جیسا آپ تشہد میں بیٹھتے ہیں، مسجد بالکل خالی ہے، کوئی نہیں ہے مسجد میں، رات کا وقت، پرانا زمانہ، چراغ جل رہا، کینڈل جل رہی، اور مقدس جا کے سر جھکا کے دو زانو ایسا بیٹھ گئے۔ عبداللہ ابن علی تھوڑی دور پہ کھڑا ہوا ہے، کہتے ہیں کہ میں نے دیکھا کہ مقدس سر جھکا کے بیٹھے رہے، پھر ایسا سر کو اٹھایا، سر کو ہلایا، 10-15 منٹ تک سر جھکا کے بیٹھے ہوئے تھے، اور اس کے بعد اٹھے، اٹھ کے واپس نجف اشرف کی طرف چلے۔ اب جو جا رہے تھے تو اب چہرے پہ پسینہ نہیں تھا، چہرے پہ پریشانی کے حالات نہیں تھے، ایک سکون تھا، اطمینان، پیس تھا۔ اور عبداللہ کہتا ہے کہ میں پیچھے پیچھے چلنے لگا تو میرے پیروں کی جو آہٹ تھی وہ آواز سن کے، جبکہ میں آتے وقت بھی چل رہا تھا پیچھے، آتے وقت یہ اتنے پریشان تھے کہ ان کو کانوں میں کوئی آواز آئی نہیں رہی تھی۔ آج ہم چند قدم آگے بڑھے تو فوراً مقدس پلٹے، ایسے پلٹ کے کہنے لگے کون ہے؟ تو عبداللہ نے اپنا تعارف کرایا، انٹروڈکشن کروایا، انٹروڈکشن کروا کے کہا کہ میں آپ کا اسٹوڈنٹ ہوں، شاگرد ہوں، عبداللہ ابن علی۔ تو مقدس نے بھائی کہا اتنی رات کو تو یہاں کیا کر رہا؟ تو اس نے، عبداللہ کہتا ہے میں آگے بڑھا، ان کے پیروں پہ ہاتھ رکھ دیا، رکھ کے کہا شیخ میں اس وقت سے آپ کے ساتھ ہوں جب آپ کے لیے امام علی نے روزے کا دروازہ کھولا، آپ اندر گئے، کسی سے بات کی، وہاں واپس نکلے، چہرے پہ پریشانی تھی، اور آپ یہاں پر آئے، یہاں آپ کی ملاقات کسی سے ہوئی، اب آپ واپس جا رہے، جس سے بھی ملاقات ہوئی ان کا واسطہ مجھے بتاؤ، یہ ماجرا کیا ہے؟ مقدس نے کہا سن، میری زندگی میں نہیں بولنا کسی، ان کی بایوگرافی میں پورا یہ واقعہ موجود ہے، میری زندگی میں نہیں بولنا۔ کہا کہ میں، اب سوچو، اب سنو ان کے بارے میں، کہا جب بھی میں کوئی پریشان ہوتا تھا کسی کام میں، کتاب لکھ رہا، کوئی مسئلہ میرے سمجھ میں نہیں آ رہا، عالم آدمی اپنے دور کا مر جائے، تو وہ کہنے لگے کہ میں سیدھا نکل کے مولا کے روزے میں جاتا تھا، جا کے کہتا تھا سلام علیکم یا امیر المومنین، خبر مبارک سے آواز آتی تھی علیک السلام، یہ اپنا مسئلہ پیش کرتے تھے، مولا کی ذریعے سے آواز آتی تھی، اس کا جواب یہ ہے، اس کا جواب یہ ہے۔ آپ سوچو کتنی بڑی ہستی ہے یہ، اتنی بڑی ہستی ہے کہ بات کر رہے مولا سے آج بھی۔ تو کہا آج بھی میں گیا اسی انداز سے، جب پہنچا تو مولا کو سلام کر کے جب مسئلہ پیش کیا تو مولا نے کہا کہ اے احمد ادبیلی، تو میرے بیٹے کو نہیں مانتا، اپنے امام کو تسلیم نہیں کرتا، ان کو مانتا نہیں۔ تو مقدس نے کہا، میں رونے لگا، میں نے کہا مولا کیسی بات ہے، وہ میرا 12واں امام ہے، وہ میرا امام ہے، میں ان کی رعایا میں۔ تو مولا نے اندر ذریعے سے کہا کہ احمد، پھر تم اپنے سوالات امام تک کیوں نہیں پہنچاتے، امام سے کیوں نہیں پوچھتے؟ تو اس نے کہا، مقدس نے کہا مولا ہم کہاں ڈھونڈیں امام کو، جو آج کے شیعہ کا بھی یہی ڈیمانڈ، آپ کو بھی اگر میں پوچھوں امام کو بلاؤ تو آپ بولیں گے کہاں ڈھونڈیں، کربلا میں معلوم ہے امام حسین، ہم چلے جاتے، نجف اشرف میں مولا ہے جاتے، سامرے میں دونوں امام ہیں، قاسمین میں دو امام ہیں، مشہد مقدس جاتے یا مدینہ جاتے، ہم کو معلوم ہے یہ امام یہاں موجود ہے، لیکن 12واں کہاں ہیں کسی کو معلوم ہے؟ آج کا شیعہ بھی یہی بول رہا، مقدس نے 400 سال پہلے بولا تھا۔ تو مقدس نے کہا کہ میں کیا کروں، مولا آپ یہاں ہیں، ہم آتے آپ کے پاس، 12ویں کو کہاں ڈھونڈے، وہ تو غیبت میں ہے۔ تو مولا علی نے کہا کہ مقدس، میرا بیٹا، میرا سن، مائی سن، مائی سن، مائی سن، مائی سن، اس وقت مسجد کوفہ میں جا اور یہی سوال میرے بیٹے سے کر کہ کہاں ڈھونڈوں، اپنے سوالات، اپنے پرابلمس کو ٹیک یور پرابلمس ٹو مائی سن۔ جب مقدس نے کہا، جب مولا نے ایسے کہا تو میں تو کام کیا، رونے لگا، کہیں میرا مولا مجھ سے ناراض نہ ہو جائے، ہم کیسے، ہم کبھی گھبراتے ہیں کہ میرے یہ عمل سے امام علی ناراض ہو رہے، تم اپنی بیوی پہ ہاتھ اٹھا رہے تو تم ڈر رہے نہیں کہ مولا حسین یا مولا علی تم سے ناراض ہو جائیں گے، تم کسی کا مال کھا رہے تو تم ڈر رہے نہیں اس وقت کہ مولا علی تم سے ناراض ہو جائیں گے، تم کسی پہ ظلم کر رہے تو تم ڈر رہے نہیں کہ امام علی ناراض ہو جائیں گے، ہمارا ڈر ہی ختم ہو گیا، ہم کو فکر ہی نہیں ہے، ہم سمجھ رہے کہ مولا مجھ سے سب سے زیادہ بامبے میں مجھ سے راضی ہیں، کبھی یہ سوچو میں کیا بول رہا ہوں، کوئی ظلم کرنے سے، مثال کے طور پہ تم انڈین مووی دیکھ رہے، 3 گھنٹے کی مووی ہے، تم 3 گھنٹے بیٹھ کے اسکرین پہ ایسا بیٹھ کے دیکھ رہے، اگر وہ 3 گھنٹے میں تم سمجھ رہے مولا علی تم کو دیکھیں گے، زمانے کا امام تمہاری طرف نگاہ ڈالے گا، کب تک
हाल है, तुम इंडियन मूवी देखोगे तो इंडियन सॉन्ग सुन रहे, कानों में लगे हुए, तुम समझते कि मौला अली तुमको देखेंगे, जमाने का इमाम तुम्हारी तरफ देखेगा, सूरत नहीं देखेगा। क्यों? कि तुम वो काम कर रहे जो यजीद कर रहा था। कम से कम ये मुहर्रम में ये छोड़ो, मुहर्रम में कम से कम अपने आप को वैसा बनाओ जैसे मुकद्दस था, इसने काम किया। बाबा ये मैं यूथ को बोल रहा, इसमें कोई मजा नहीं है। शैतान का मजा हमेशा थोड़ा होता, बहुत थोड़ा। अगर तुम ये मुहर्रम में चेंज हो जाओगे ना, तो तुम देखना, आबिद बिलरामी नहीं बोल रहा, ये मासूम बोल रहे, कि तुम्हारी लाइफ कहां तक चली जाएगी। तुम इस दौर के मुकद्दस अर्धबेली बन सकते। तो जब मौला ने कहा, मुकद्दस ने कहा अब्दुल्ला से कि मैं डर गया, मैं सीधा मस्जिद कूफा गया। वक्त की बहुत कमी है यहाँ पे, सीधा मस्जिद कूफा गया। मस्जिद कूफा पहुँचा तो मैं देखा कि उस मुसल्ले के ऊपर जहाँ मेरा मौला नमाज पढ़ता था, वह उनका बेटा हमारा इमाम फरजंद जहरा मौजूद है। टाइम बिल्कुल नहीं है मेरे पास, बिल्कुल 15 मिनट रह गए, प्लीज। मैंने देखा कि जमाने का इमाम बैठ के नमाज पढ़ रहा, मुकद्दस अर्दबेली ऐसे मुलाकात कर रहे इमाम की, ऐसे ज्यारत कर रहे, फिजिकल ज्यारत। मुकद्दस कहते हैं कि मैं गया और जाके मौला के करीब बैठ गया सर झुका के। मौला ने नमाज मेरी तरफ देखा, मौला ने नमाज पढ़ी, खत्म की, खत्म करी। मुकद्दस कहते हैं मैंने मौला को सलाम किया, मौला ने सलाम का जवाब दिया और ऐसा पलटे मेरी तरफ, लबों पे मुस्कुराहट है लेकिन शिकवे वाली मुस्कुराहट है, शिकवे वाली मुस्कुराहट है। क्यों? तू खुद से नहीं आया, मेरे दादा ने भेजा तो आया ना, आज मेरे दादा ने तुझे भेजा तो तू आया। इन्होंने हाथों को जोड़ा, मुकद्दस जोड़ के कहा मौला प्लीज़ गौर से सुनिए, मौला मैं आपको कहाँ ढूँढूँ, कहाँ ढूँढूँ मौला, हमको क्या मालूम आप कहाँ हैं, नजफ हशब में आपके दादा हम चले जाते, करबला चले जाते, काज़िम और सामेरा मदीने मशहद मुकद्दस जाते। मुकद्दस ने कहा मौला आप तो गैबत में हैं, आप तो गैबत में, हम कहाँ ढूंढे। फिर इमाम ने कुछ नहीं कहा, फिर कहा मुकद्दस ने कि मौला आप तो गैबत में, हम कहाँ तलाश करें, इसीलिए नहीं पुकारते आपको। बस दो दफा उसने कहा, मुकद्दस कहते हैं कि मेरा इमाम तड़प गया, तड़प के एक जुमले का जवाब दिया, पलट के कहा कि अय मुकद्दस से अर्दबेली, कब मेरे शिया ने मुझे पुकारा और मैंने मदद नहीं की, वो नहीं भी पुकारता तो मैं उसकी मदद करता। तू जो गैबत 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 बोल रहा, मेरी गैबत शियों के लिए कब है? अरे पुकार के तो देखो, मुझे आवाज़ दे के तो देखो कि मैं कैसे उनकी मदद करता। दोस्तों ज़िंदगी में याद रखना, इतने बड़े मजमे में हज़ारों की तादाद का मजमा मुझे सुन रहा, लाइफ मेरी मस्जिद जा रही है खैसरबाग बॉम्बे से, मैं सबको मैसेज दे रहा कि याद रखो याद रखो, हमारी जो सांस हम ले रहे सांस, वो सदका है ज़माने के इमाम का। जो रोटी तोड़े वो सदका है फातिमा के बेटे का। ये मत समझो कि तुम बॉम्बे में बड़े आराम से तुम्हारी जॉब चल रही, तुम्हारी जिंदगी चल रही, तुम्हारा घर चल रहा, तुम्हारी फैमिली चल रही, तो तुम चला रहे। नो, इस जमाने में जब तक इमाम जमाना तुम्हारी मदद ना करे, तुम एक पत्ता नहीं कर सकते, एक कदम आगे नहीं बढ़ सकते। जो कुछ मिल रहा वो हुसैन के बेटे के सदके में मिल रहा, तो पुकार के देखो, पुकार के देखो। कल मैं इंशाल्लाह यहां अरीजा दूंगा आपको। मुकद्दस ने काम किया, मुकद्दस के जरिए हम तक मैसेज आया कि इफ यू वर्क फॉर मी, बस आखिरी जुमले मेरे, इफ यू वर्क फॉर मी आई एम ऑलवेज देयर फॉर यू, कॉल मी कॉल मी। मौला बोलते मुझे कॉल करो, लेकिन किस जबान से कॉल करो, जिस जबान से तुम गीबत ना करो। आप क्या समझ रहे, इस वक्त खैसरबाग के इतने बड़े मजमे में हो सकता है इमाम कहीं बैठा हो, मजलिसों में बैठा हो? हम कितनी दफा पुकारते हैं इमाम को। अब पहला जुमा आ रहा, जब जुमा आएगा तो मैं जुमेरात की मजलिस में बोलूंगा कि क्या करना है। तो मुकद्दस ने अपनी जिंदगी को इतना पायस बनाया कि अपनी जिंदगी में इमाम से भी मुलाकात की, मौला अली से गुफ्तगू भी की। मरने के बाद अली ने कहा कहीं और मत जा, मेरे बाजू आ जा। इससे बड़ी बात क्या चाहिए? बस वक्त बहुत कम था, मैं कुछ पढ़ ही नहीं सका।
35 منٹ کے مجلس ہو گئے, مجھے 12:15 ختم کرنا ہے. کل کہیں بھی رہو 11:15 آ جاؤ, تو میں 11:15 ممبر پہ آ جاؤں انشاءاللہ. دوستو شب 4 محرم ہے, خالی یہ تصور کرتے جاؤ تو تمہاری آنکھوں میں آنسو آئیں گے. 4 محرم کی رات آ گئی, 3 دن گزر گئے پورے, شب 4 آ گئی, ابھی کتنے دن باقی ہے؟ 2 دن اور گزریں گے, 7 کی شب آ جائے گی. وہ رات آئے گی کہ صبح ہوگی تو حسین کے بچے التش کہیں گے. بامبے میں کتنی سبیلیں سجی ہوئی ہیں نا ماشاءاللہ, اللہ سبیلیں لگانے والوں کو سلامت رکھے. کتنی سجیلیں, آپ باہر جب مجلس کے بعد نکلتے کس طرح شربت پلایا جا رہا, کس طرح نیاز بٹ رہی, اور کتنا ٹھنڈا شربت ہے. جب منہ میں لیتے ہو تو کچھ کسی کی پیاس یاد آتی. دوستو حسین کربلا آ گئے, 28 رجب کو جو قافلہ چلا تھا منزلوں کو طے کرتا ہوا کربلا پہنچ گیا. جب کربلا کی زمین پہ حسین کا قافلہ پہنچا تو جس گھوڑے کے اوپر حسین تھے وہ گھوڑا آگے نہیں بڑھ رہا تھا. حسین تو جانتے تھے کہ یہ جگہ کون سی ہے. ایک کے بعد 7 جانوروں کو بدلا, 7 جانوروں کو. اس کے بعد بنی اسد والوں کو بلایا, بنی اسد والوں کو بلا کے پوچھا, جب ان کو معلوم ہوا کہ فرزند رسول آیا ہے سب آ کے زیارت کرنے لگے, تو مولا نے پوچھا اس زمین کا نام کیا ہے؟ کسی نے کہا اس کو شط الفرات کہتے ہیں, کسی نے کہا اس کو ماریا کہتے ہیں. ایسا لگ رہا کہ امام کچھ کوئی نام پوچھنا چاہتا, جاننا چاہتا. کسی نے کہا ماریا, کسی نے کہا شط الفرات. امام نے کہا اور کوئی نام ہے؟ پھر نام بتائے. آخر میں امام نے کہا اس کا نام اور بھی کوئی ہے؟ ایک نے, بزرگ نے آگے بڑھ کے کہا فرزند رسول اس کو کربلا بھی کہتے ہیں. بس کربلا کا نام سنا, حسین نے کہا کہ عباس خیمے یہیں لگانا ہے. تو بنی اسد والوں سے مولا نے کہا کہ میں اس زمین کو خریدنا چاہتا ہوں. لوگوں نے کہا مولا اس زمین کو مت خریدیں, یہاں پہ سوائے مصیبتوں کے اور کچھ نہیں ہے. ہم نے اپنے بزرگوں سے سنا ہے کہ یہاں پہ کوئی رہ نہیں سکتا. حسین نے سر کو جھکا کے کہا اب تو قیامت تک ہم یہیں رہیں گے. تکلف سے نہیں رونا, تکلف سے نہیں رونا. آج ایسا گریا کرنا, ایسا پرسا دینا کہ تم کربلا اسی سال جاؤ انشاءاللہ انشاءاللہ. حسین نے زمین کو ریٹ معلوم کیا, ریٹ کو لیا, ایگریمنٹ بنا, خریدا. جب خرید رہے تھے تو شہزادی زینب کو پتا چلا کہ حسین زمین خرید رہے اور یہیں رہنا ہے. تو بی بی نے فضا سے کہا کہ جا کے میرے بھیا سے کہو کہ یہ زمین علی اکبر کے نام پہ لو. دوستو حسین نے روتے ہوئے کہا میرا علی اکبر اب ہمیشہ یہیں رہے گا, بیٹے کے نام پہ لو. زمین خریدی. زمین خریدنے کے بعد بنی اسد والوں سے کہا سنو یہاں جنگ ہوگی اور 10 محرم کو ہم شہید ہو جائیں گے, ہمارے مزار بنیں گے. مزار بننے کے بعد اگر میرے کوئی زائر آیا تو اس کو بھوکا نہیں رکھنا. کتنا کریم ہے, کتنا کریم ہے. کہا اس کو بھوکا نہیں رکھنا, میرے زائر کا مہمانداری کرنا, 3 دن تک میرے زائر کی مہمانداری کرنا. آج جو کربلا میں کھانا کھلایا جاتا, یہ حسین کی وصیت ہے کربلا والوں کو کہ میرا زائر بھوکا نہ رہے. میں ہاتھ جوڑ کے مولا حسین کو یہی بولوں کہ مولا خود تو بھوکے شہید ہو گئے, یہ برداشت نہیں ہے کہ آپ کا زائر بھوکا رہے, آپ کے بچے پیاسے رہے. لیکن آج کربلا میں جو سبیلیں لگتی, کتنا ٹھنڈا پانی ہوتا. جب بھی کوئی پانی زائر پیتا دل میں خواہش ہوتی کہ ہائے یہ ٹھنڈا پانی کاش کربلا میں ہوتا. تو حسین کے بچے ایک خیمے سے دوسرے خیمے میں نہیں جاتے. زمین کو خریدا، مولا عباس سے کہا کہ خیمے یہی لگا دو، خیمے لگ گئے، سیدانیاں خیمے کے اندر آئیں۔ کچھ دیر کے بعد جناب زینب نے فضا سے کہا کہ فضا جا کر بھیا کو بلا کر لاؤ۔ مولا حسین بہن کے خیمے میں آئے تو شہزادی نے کہا بھیا یہ کیسی جگہ ہے کہ جب سے آئی ہوں دل بڑا گھبراتا ہے، دل اتنا گھبراتا ہے اور ایسے محسوس ہو رہا جیسے خیمے کے پیچھے کوئی بیوی ہے جو تڑپ کے رو رہی، ایسے وہ بیوی رو رہی جیسے اس کا پورا گھر اجڑ گیا۔ بھیا میاں کیسے رہوں، اس بیوی کی آواز مسلسل آ رہی، ایسے تڑپ تڑپ کے روتی ہے جیسے پورا گھر اجڑ گیا۔ حسین نے کہا بہن یہ کربلا ہے، بہن تم کو پتہ نہیں، تم نے آواز نہیں پہچانی، یہ ہماری ماں فاطمہ کی آواز ہے جو دو محرم سے کربلا میں کہہ رہی تھی کہ ہائے میرا حسین جس کو چکیوں کو پیس کے پالا، میرے بچے پر وہ مصیبت آ گئی۔ خیمے لگائے گئے، بنی اسد والے آئے، مولا حسین نے ان سے بات کی۔ دوران گفتگو حسین نے بنی اسد کے مردوں سے کہا کہ سنو، دس محرم کو ہم شہید ہو جائیں گے، ظالمین اپنے اپنے لاشوں کو دفن کر کے چلے جائیں گے، تم لوگ آنا اور ہماری لاشوں کو دفن کرنا۔ مردوں سے کہا، اس کے بعد میرے مولا حسین کی غربت بڑھی، پلٹ کے عورتوں سے کہا سنو، اگر تمہارے مرد حکومت کے خوف سے نہ آئیں تو پانی کے بہانے سے آنا اور ایک ایک مٹھی خاک ہمارے جسموں پہ ڈال دینا۔ آہستہ مت رو، تکلف سے مت رو، تکلف سے مت رو۔ کہا ایک ایک مٹھی خاک ڈالنا۔ اس کے بعد مولا حسین کی غربت معراج پہ چلی گئی، پہلے مردوں سے کیا، عورتوں سے کیا، اب حسین اتنا غریب ہو گیا تھا کہ معراج پہ غربت گئی۔ کیسے؟ اس کے بعد حسین نے چھوٹے چھوٹے بچوں کو بلایا، بچوں کو گود میں اٹھایا، سر پہ ہاتھ پھیرا اور کہا بچوں اگر تمہارے ماں باپ دفن نہ کریں تو کھیلتے ہوئے آنا، ارے ایک ایک مٹھی کاٹ لینا، میں ہمارے جسموں پہ ڈال دینا۔ آج یہی ہوتا کہ عاشورے کے دن 12 محرم کو بنی اسد والے آتے کہ مولا ہم آ گئے۔ بس میں نے مجلس ختم کر دی، 2-3 منٹ میں مجلس ختم کر رہا، وقت گزرا، عاشورے کو میرا مولا شہید ہو گیا، 12 محرم کو بنی اسد کے مردوں نے کہا کہ حسین نے ہم سے وصیت کی، ہم کو جانا ہے۔ مرد جیسے نکل رہے تھے تو عورتوں نے کہا نہیں، حسین نے ہم سے بھی وعدہ لیا تھا۔ عورتیں بھی پیچھے چلنے لگی، معصوم بچوں نے کہا نہیں، آقا نے ہم سے بھی وعدہ لیا تھا۔ تو دوستو بچے بھی چلے، چل کے وہ لوگ مجلس ختم کر دی میں نے، کربلا کے میدان میں آئے۔ جب آئے تو عجیب منظر دیکھا کہ ہر طرف لاشیں پڑی ہوئی ہیں، کسی لاش پہ سر نہیں ہے۔ سب ان کا جو سردار تھا وہ پریشان ہو گیا کہ کیوں، ہم کو کیسے معلوم حسین کون ہے، حسین کے ساتھی کون ہے۔ کہتا ہے کہ میں پریشان کھڑا ہوا تھا کہ ہم لوگوں نے دیکھا کہ کوفے کی طرف سے ایک اونٹ آیا کہ جس پہ قیدی تھا، جو توخ میں تھا، زنجیروں میں تھا، پیروں میں بیڑیاں تھیں۔ اونٹ بس مجلس ختم ہو گئی، اونٹ کو بٹھایا، قیدی اترا، توخ اور زنجیر اترے۔ کہا بھائی ٹھہرو، میں بتاتا ہوں یہ کس کے لاشیں ہیں۔ یہ لوگ نے کہا کہ ہم نے دیکھا کہ ایک جوان کی میت تھی، سر نہیں تھا لیکن سینہ زخمی تھا، تو اس قیدی نے سینے پہ مار کے کہا یہ میرا علی اکبر ہے۔ پھر ایک چھوٹا سا لاشا اٹھایا جس کے یہاں پہ تیر تھا، کہا یہ میرا علی اصغر ہے۔ ایک لاشا اٹھا جو ٹکڑے ہو چکا تھا، کہا یہ دولہا کیا لاشا ہے۔ پھر 2 میتوں کو اٹھایا اور کہا یہ اولا محمد ہے۔ پھر کہتا ہے کہ میں نشیب میں اترا، اتر کے سر رکھ کے رونے لگا۔ ہم لوگوں نے پوچھا کہ یہ کس کا لاشا ہے، کہا یہ میرے بابا حسین کا لاشا ہے۔ کہا تم کون ہو، کہا میں
میں سید سجاد ہوں، دفن کیا، دفن کر کے بنی اسد والے جانے لگے تو دیکھا ہم ابھی جاؤ مت، ابھی جاؤ مت، ایک لاشا اور ہے، نہر کی طرف لے کر چلے، دیکھا ایک شیر لیتا ہے، دونوں ہاتھ نہیں ہے، عباس کی لاش کو پکڑ کے چوتھے امام نے کہا چچا زینب کوفے میں ہے،
میرے مولا حسین کے مصائب کا واسطہ، ان آوازوں پہ اپنی رحمت کو نازل فرما، پروردگار یہ مجلس بی بی کی بارگاہ میں قبول ہو جائے، یہ مجلس ہم سب کے لیے بخشش کا سہارا بن جائے، ہم سیرت مولا حسین پہ چلنے کی توفیق عطا فرما، سیریا میں میری سیدانیوں کے روزوں کی حفاظت فرما، جنت البقیع، جنت المولا، جناب حمزہ اور اہل بیت کی خبروں پہ سایہ کر دے، ہمارے کبیرہ صغیرہ کو معاف کر دے، ہمارے سارے مرحومین کو بخش دے، یہ عزاداری قبول کر لے، ہمارا نام بھی مولا حسین کے عزاداروں میں لکھ دے پروردگار، ہمارے امام زمانہ کو سلامت رکھ، اور ان کے صدقے میں جن کے ماں باپ زندہ ہیں انہیں سلامت رکھ، جن کے ماں باپ مر گئے ان کی خبروں میں رحمتوں کو نازل فرما، کسی کا محتاج مت بنا سوائے تیرے اور محمد اور آل محمد کے، اللہ تو کوئی غم مت دے سوائے غم حسین کے، امام کے ظہور میں تعجیل فرما، ہم سب کو امام کے ناصروں میں شمار فرما، ایک سورہ فاتحہ خیصر بائی مرحومہ کے لیے اور ان کی فیملی اور محبان پنجتن کی جو یہ تنظیم ہیں، ان کے سارے مرحومین اپنے اپنے اور مقدس اردبیلی اور علامہ ہلی کے لیے بھی پڑھ دیں۔